बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम भेजते हैं मोहम्मद और आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, आप सबको खुश आमदीद कहते हैं आपके अपने और बहुत ही प्यारे से प्रोग्राम नसीब ज़िंदगी में। अस्सलाम वालेकुम।
वालेकुम सलाम, कैसे हैं आप?
अल्लाह का शुक्र, आप ठीक हैं?
बिल्कुल ठीक ठाक। हमारे प्यारे नाज़रीन कैसे हैं? उम्मीद करता हूँ बिल्कुल आप लोग खैर कैसे होंगे। जी 7:30 बजे तकरीबन हम तेहरान टाइम के मुताबिक आप लोगों की खिदमत में हाजिर होते हैं। ये तकरीबन मैं इसलिए कहता हूँ, लाइव प्रोग्राम होता है, कभी कभार जो है थोड़ी बहुत ऊंच नीच हो जाती है, तो आप लोग माफ़ कर दिया करें हमें।
बिल्कुल ऐसा ही है हुरम। और जी हाँ, जल्दी से अपने नाज़रीन को जो है हफ्ते के मौजू के बारे में बता
जी। हफ्ते का मौजू क्या चल रहा था?
हमारा हफ्ते का मौजू चल रहा है इस्लामी इंसानी हकूक।
जी मुझे भूल गया था।
अच्छा चलो ठीक है, मेरे को मुझे याद था।
और आज आखिरी दिन है उसका।
आज आखिरी दिन है इंशाल्लाह। हमारे मोहतरम मेहमान जो यहाँ तशरीफ लाएंगे और दिल्ली से हमें ज्वाइन करेंगे, इंशाल्लाह इसका जो है वो खुलासा भी निकालेंगे
इंशाल्लाह। बिल्कुल, और आज का प्रोग्राम भी इंशाल्लाह उम्मीद करेंगे आपको पसंद आएगा। हमारे साथ रहिएगा, और कैसे आप हमारे साथ रह सकते हैं ये अगले हिस्से में बताएंगे। अभी हम लोग चलेंगे जी कहाँ पर?
जी हाँ, साथ मिलकर देखते हैं और सुनते हैं फरमान, चूंकि नसीब जिंदगी की हम इस तरह करते हैं, कुछ शुरुआत जो है वो बेहतरीन फरमान के साथ करते हैं ताकि हमारा पूरा दिन जो है वो बाबरकत गुजरे।
ऐसा ही है।
जी हाँ, तो साथ मिलकर देखेंगे और सुनेंगे एक फरमान और इसके बाद प्रोग्राम को आगे बढ़ाएंगे।
हमारे साथ रहिएगा।
फरजंद रसूल हजरत इमाम मोहम्मद बाकर अलैहिस्सलाम का इरशाद गिरामी है, अपने भाई की दिली दोस्ती को उसकी निस्बत अपनी दिली दोस्ती के जरिए परखो।
खुश आमदीद कहते हैं इस दुआ के साथ कि आज भी इस फरमान पर हम अमल पैरा होने की पूरी पूरी जो है वो कोशिश करेंगे।
आमीन। बिल्कुल ऐसा ही है। और यहाँ पर हम बताते चलें कि हमारे मेहमान जो हमारे एक्सपर्ट्स आज हमारे प्रोग्राम में शामिल होंगे मुख्तलिफ मौजूआत के साथ, वो कौन है? तो पहले मैं बताते चलूँ कि हमारे साथ इंशाल्लाह कसवर अब्बास अलवी साहब होंगे स्टूडियो में, और इंशाल्लाह हमारे हफ्ते का मौजू चल रहा था जैसे कि रुबाब ने बताया कि इंसानी हकूक इस्लाम में बहरहाल उसकी क्या अहमियत है, उसके बारे में इंशाल्लाह वो बात करेंगे। और कौन होंगे हमारे?
इसके अलावा हमें जो है वो दिल्ली से ज्वाइन करेंगे डॉक्टर मोहम्मद अरशद साहब, और इसी मौजू पर इंशाल्लाह उनकी भी गुफ्तगू रहेगी हमारे हफ्ते के मौजू के बारे में। और इसके अलावा इंशाल्लाह थाईलैंड से हमें ज्वाइन करेंगे साकिब हुसैन नकवी साहब।
थाईलैंड चले गए हम लोग?
जी हाँ,
अमरीका के बजाय हम थाईलैंड आए।
जबरदस्त, हमारी कोशिश ये रहती है कि नाज़रीन को प्रोग्राम के साथ साथ सैर भी कराए ना।
हाँ ये बात है। अच्छा, उनको कहेंगे किसी के वो जो है खूबसूरत सी जगह पर खड़े होकर जो है स्काइप से हमारे साथ कनेक्ट हो ताकि हम नज़ारे भी पीछे देख लें,
बिल्कुल प्रोग्राम भी हो जाए।
बिल्कुल,
तो एक तीर से दो निशाने हमने यहाँ पर लिए हैं। बिल्कुल इंशाल्लाह, वो टेक्नोलॉजी की दुनिया में क्या हो रहा है इंशाल्लाह इससे वो हमें
अच्छा जबरदस्त। चल देखते हैं आप थाईलैंड में जो है टेक्नोलॉजी कहाँ तक पहुँची है, तो बहरहाल साकिब साहब से भी बात करेंगे इंशाल्लाह हम लोग। तो बहरहाल ये जो हमने सिलसिला शुरू किया है कि हमारे हफ्ते के मौजू का जो हम निचोड़ निकालने की कोशिश करते हैं, नतीजे तक उसको पहुंचाने की कोशिश करते हैं, तो हमने एक नया सिलसिला शुरू किया है कि एक तो हमारे मेहमान जो हमारे स्टूडियो में तशरीफ़ लाते हैं उनके साथ साथ हम लोग स्काइप के ज़रिए या बहरहाल किसी और ज़रिए रब्ता करते हैं अपने दूसरे मेहमानों के साथ जो दुनिया में दूसरे मुल्कों में बैठे हुए हैं, उनसे भी इस मौजू के बारे में हम कोशिश करते हैं कि गुफ्तगू कर सकें,
ताकि हमारा जो वो गुफ्तगू का हिस्सा है, एक तो मैं बोल सकती हूँ कि हमारा मौजू जो है वो और अच्छी तरह उसका खुलासा निकाल सके, नतीजा निकाल सके। बिल्कुल नाज़रीन, अब वक्त हुआ हम आपको ये बताएंगे कि प्रोग्राम के दौरान आप किस तरह जो है हमारे साथ जो है वो शामिल हो सकते हैं प्रोग्राम में। बिल्कुल, व्हाट्सएप और वाइबर के नंबर तो आप जानते हैं, मेरे ख्याल से अब तक तो सबको याद भी हो गए,
बिल्कुल याद,
हमारे अलावा सबको याद हो गए। बिल्कुल
ये बात भी थी, वो अपने नंबर अक्सर याद नहीं होते लोगों को, तो आप लोग हमारे नंबर
याद। मोबाइल में एक ये खराबी होगी, जब से मोबाइल आया ना तो किसी को नंबर याद नहीं।
मैं एक पुराना ड्रामा देख रहा था, बड़ा क्लासिक ड्रामे जो होते हैं, तो उसमें वो जो है भाई साहब जो है वो नंबर बगैर डायरी या बगैर किसी मोबाइल को देखे नंबर मिला रहे थे, तो मुझे बड़ा ताज्जुब हुआ। मैंने कहा आजकल जमाना ये हो गया कि अपना नंबर भी बंदे ने अगर कहीं किसी को बताना होता है तो मोबाइल खोल के उस पर चेक करके जी मेरा नंबर ये है। तो बहरहाल ये तो है मोबाइल
की बात, जो खरम ने कही मुझ पर लागू होती है ना, मुझे अपना घर का नंबर याद है ना अपना मोबाइल नंबर याद है। बिल्कुल ठीक है, तो व्हाट्सएप मोबाइल के नंबर आप जानते हैं। इसके अलावा हमारे स्टूडियो में आप लाइव कॉल कर सकते हैं, आप चाहें तो अपने नंबर हमें मैसेज कीजिए व्हाट्सएप वाइबर के जरिए, इंशाल्लाह हम खुद आपसे जो है वो रابطہ करने की कोशिश करेंगे।
ऐसा ही है, naseemzindagi@gmail.com भी हमारा ईमेल एड्रेस है, उसी पे हैंगआउट भी आप हमें भेज सकते हैं, गूगल प्लस पे भी इसी जीमेल के साथ हम लोग हमने पेज अपना बनाया है, उसके अलावा नसीमी ज़िंदगी हमारा इंस्टाग्राम पे भी है, हम तस्वीरें वक्तन फवक्तन उस पर अपलोड करते रहते हैं। facebook.com/SUT Morning Show तो आपको पता है उसका मैसेंजर भी यहाँ पर ऑनलाइन होता है।
जी हाँ बिल्कुल ऐसा ही, और यहाँ पर हम जो जीता जाता सबूत हमारे हाथ में है, हम यहाँ पर ऑनलाइन है, बिल्कुल ऐसा ही है,
सबूत भी दे दिया रुबाब ने,
सबूत यहाँ पर,
अब आप यकीन कर ही लें।
और मैसेजेस बहुत सारे आए मेरे पास, ठीक है, मैं प्रोग्राम के दौरान कोशिश करूंगी पढ़ने की बिल्कुल। और खुर्रम मेरे ख्याल से चलते हैं वर्जिश के हिस्से की तरफ,
चलते हैं क्योंकि डायरेक्टर साहब जो है बड़ी अजीब गरीब नजरों से मुझे देख रहे
हैं और मेरे कान में चिल्ला भी रहे हैं।
ठीक है चलो तो चलते हैं वर्जिश करते हैं।
जी हाँ देखते हैं हमारे वर्जिश का हिस्सा प्लेटिस, उसके बाद प्रोग्राम का आगे बढ़ाएंगे,
हमारे साथ रहिएगा।
بسم اللہ الرحمن الرحیم۔ ناظرین السلام علیکم، ہمیں امید ہے کہ آپ بخیر و عافیت ہوں گے۔ آج ہم آپ کو جو ورزش سکھائیں گے اس کے ابتدائی مراحل ہم آپ کو پہلے سکھا چکے ہیں، امید ہے کہ آپ پوری توجہ سے دیکھیں گے۔ اس مرحلے میں بیلنس بہت ہی اہم ہے، اور اس میں اگر بیلنس نہیں ہے تو آپ اس ورزش کو کرنے کی کوشش نہ کریں۔ اس مرحلے میں ہم ہاتھوں کو گھٹنوں اور کمر کے درمیان ران پر رکھیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے سر اندر کی طرف لے آئیں گے اور پیٹھ گولائی میں رہے گی، سانس لیتے ہوئے پہلے کی حالت میں آ جائیں گے اور پیٹھ ایک دم سیدھی ہوگی اور سر اوپر رہے گا، سانس چھوڑتے ہوئے پھر اندر کی طرف جائیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے دوبارہ سر کو نیچے کی طرف لے جائیں گے اور پیٹھ ایک دم گولائی میں رہے گی، سانس لیں گے، ایک بار پھر کرتے ہیں، سانس چھوڑتے ہوئے اندر کی طرف جائیں۔ اب ہم اس اسٹیپ کو آگے بڑھاتے ہیں، اس کے لیے آپ کو بیلنس کی بہت ضرورت ہوگی۔ دونوں ہاتھوں کو بائیں پیر کی ران پر رکھیے اور داہنے پیر کو پیچھے کی طرف لے جائیے اور جسم کو تھوڑا سا آگے کی طرف لے جائیں، جسم کا پورا وزن بائیں پیر پر پڑنا چاہیے، سانس لیجئے، اور چہرہ جو ہے وہ زمین کی طرف ہونا چاہیے، نہ اوپر کی طرف ہو اور نہ بہت زیادہ نیچے ہو بلکہ زمین کے متوازی ہو، سانس لیجئے اور سانس چھوڑتے ہوئے پیر کو تھوڑا سا اوپر کی طرف لے آئیے، زیادہ سے زیادہ کمر کی سیدھ میں، یعنی زمین کے متوازی ہو جائے آپ کا پیر، اس سے زیادہ اوپر لے جانے کی ضرورت نہیں ہے۔ پھر دھیرے دھیرے پیر کو زمین پر رکھیے اور یہی عمل سانس چھوڑتے ہوئے دہرائیے، پیر زمین پر رکھیں۔ اب اگلے مرحلے میں ہم ہاتھوں کو بھی سیدھا کرنا چاہیں گے، لیکن اگر آپ کا بیلنس نہیں ہے یا کمر میں کوئی پریشانی ہے تو آپ اپنے ہاتھوں کو ران پر رکھ سکتے ہیں، حامد اسی طرح سے آپ کو کر کے دکھائیں گے، میں ہاتھوں کو کھول دوں گا۔ اگر آپ کو کوئی پریشانی ہے تو آپ صوفے کے دستے پر بھی اپنا ہاتھ رکھ سکتے ہیں، تو ہم یہ اسٹیپ پورا کا پورا آپ کو کر کے دکھاتے ہیں۔ ہاتھ ران پر، پیر پیچھے، سانس لیں گے، سانس چھوڑتے ہوئے پیر کو اوپر لائیں گے، سانس لیں گے اور سانس چھوڑتے ہوئے ہاتھوں کو سیدھا کریں گے، کچھ سیکنڈ تک اسی حالت میں رہیں۔ پیٹ کے مسلز جو ہیں وہ پوری طرح اندر کی طرف کھینچے رہنے چاہیے، سانس لیں، سانس چھوڑتے ہوئے ہاتھ سیدھے کریں، سانس لیں اور سانس چھوڑتے ہوئے ہاتھ کو ران پر رکھیں اور دھیرے دھیرے پیر کو زمین پر لے آئیں۔ ناظرین اس اسٹیپ کی کچھ اہم باتیں میں آپ کو حامد کے ساتھ بتاتا ہوں۔ حامد سب سے پہلے تو آپ کو ہاتھ ران پر رکھ کر کرنے کا اسٹیپ بتائیں گے، اور پیر کے پنجے ایک دم زمین کی طرف سیدھے رہیں، سانس لیں گے اور سانس چھوڑتے ہوئے دھیرے دھیرے پیر کو اوپر لے آئیں گے۔ دیکھیے پنجے پوری طرح سے زمین کی طرف کھینچے ہوئے ہیں اور پیر کو زیادہ سے زیادہ کمر کی سیدھ میں لے آئیں۔ پیر دیکھیے اوپر ہیں اور دیکھیے کولے باہر یا اندر کی طرف نہیں گھومتے ہیں بلکہ اپنی جگہ پر رہتے ہیں. پیر زمین پر رکھیں, بیلنس ٹھیک ہے تو آپ ہاتھ کو اوپر بھی اٹھا سکتے ہیں. شانوں کی سیدھ میں ہاتھ ہونے چاہیے, بہت زیادہ اوپر لے جانے کی ضرورت نہیں ہے, اور اسی طرح سے ہاتھ شانوں کے نیچے بھی نہیں ہونے چاہیے بلکہ ایک دم سیدھ میں ہونے چاہیے. بہت شکریہ حمید. ناظرین میں ایک بار پھر تاکید کے ساتھ کہتا ہوں کہ اگر آپ کا بیلنس نہیں ہے تو آپ یہ اسٹیپ ہاتھ کھول کر نہ کریں بلکہ اپنے ہاتھوں کو ران پر رکھیں. اگر کمر میں پریشانی ہے, کچھ درد ہے, تکلیف ہے تو آپ یہ اسٹیپ بالکل بھی نہ کریں, اور جن کے کمر میں تکلیف نہیں ہے وہ بہت دھیرے دھیرے یہ اسٹیپ انجام دے سکتے ہیں. تو ناظرین اسی کے ساتھ پروگرام کا وقت ختم ہوتا ہے. میں اگلے پروگرام تک کے لیے آپ سے اجازت چاہتا ہوں. یہ اسٹیپ ہم آپ کو دوبارہ کر کے دکھاتے ہیں. خدا حافظ. تیار ہو جائیں, دونوں ہاتھ دونوں پیروں پر, پھر دونوں ہاتھ داہنے پیر پر, بایاں پیر پیچھے. اسی حالت میں سانس لیں گے اور جسم کو تھوڑا سا آگے بڑھائیں گے. جسم کا پورا وزن پیر پر ہونا چاہیے. دوسرے پیر کو اٹھائیں گے, وہیں سانس لیں گے اور پھر سانس چھوڑتے ہوئے دونوں ہاتھ سیدھا کر لیں گے. اسی حالت میں سانس لیں گے اور پیٹ کے مسلز کو پوری طرح سے اندر کی طرف کھینچیں گے.
جی ناظرین, ایک بار پھر آپ سب کو خوش آمدید کہتے ہیں. اور خرم, یہاں پر میرے پاس بہت سارے میسج آ رہے ہیں جو ہمارے کل کے موضوع کے متعلق ہیں.
اچھا,
ڈاکٹر امجد حیات خان صاحب یہاں آئے تھے, انہوں نے بال گرنے کی وجوہات اور اس کی جو ہے روک تھام کے لیے جو بات چیت کی تھی ان کی گفتگو مکمل نہیں ہو
جی پائی. بالکل, ہاں وہ اگلے ہفتے انشاءاللہ جو ہے.
جی ہاں, اب یہاں پر میرے پاس بہت سارے میسجز آئے ہیں کہ ڈاکٹر صاحب پھر کب آئیں گے اور ہمیں ضرور بتائیں. اور ہم نے ساتھیوں سے جو معلوم کیا, میرے خیال سے بدھ کے دن کہہ رہے ہیں.
بالکل, بدھ کے دن وینسڈے کو انشاءاللہ ڈاکٹر امجد کو ہم نے دوبارہ دعوت دی پروگرام میں, اور وہ علاج کے بارے میں بھی بات کریں گے, یعنی بال گرنے کے جو علاج.
بالکل جی ہاں. اور یہ میسج ہمیں بھیجا ہے شفقت احمد صاحب نے کشمیر سے, اور یاسین صاحب نے یہ سوال ہم سے پوچھا تھا.
اچھا, میں یہی تو آپ لوگوں کو کہتا رہتا ہوں, ہمیشہ آپ سے درخواست کرتا رہتا ہوں آپ سے کہ بھئی آپ جو موضوعات آپ کو لگتا ہے کہ وہ بہتر موضوعات ہیں, آپ کو ان کی ضرورت ہے, آپ ہمیں یہ اسی طرح ایک پیغام دے دیں کہ جی جناب جو ہے بہرحال نزل زکام کے بارے میں بات کر
لیجیے.
ہم انشاءاللہ جی بالکل, ہم انشاءاللہ اسی موضوعات پہ کوشش کریں گے کہ
اپنے گفتگو کر سکیں.
ہاں جی بالکل, گفتگو کر سکیں.
بالکل خورم, اب وقت ہوا ہے میرے خیال سے ساتھ مل کر چلتے ہیں ہم تھائیلینڈ.
جی آپ تھائیلینڈ کہتی ہیں تو مجھے وہاں کے وہ جو پیارے پیارے جزیرے اور جو وہاں بڑی بہت خوبصورت جگہ ہے, اکثر جو ہے وہ جنگلات اس کے دکھاتے ہیں تصاویر میں دیکھنے, تو مجھے وہ یاد آ جاتی ہے.
قدرتی مناظر وہاں پہ بہت ہی خوبصورت ہیں, اس میں کوئی شک نہیں. لیکن ابھی ہم چلیں گے تھائیلینڈ ٹیکنالوجی کی دنیا میں, جہاں پر ثاقب حسین نقوی صاحب ہمارے ساتھ موجود ہیں, ہمیں اپڈیٹ کریں گے اس سلسلے میں. السلام علیکم, کیسے ہیں آپ؟
میں ٹھیک ٹھاک ہوں. وعلیکم السلام.
جی ثاقب نقوی صاحب, آج آپ ٹیکنالوجی کی دنیا سے ہمارے لیے اور ہمارے ناظرین کے لیے کیا لے کر آئے ہیں؟
آج ٹیکنالوجی کی دنیا سے میں جس ٹاپک پہ میں اپنی ماسٹر ڈگری میں نے کمپلیٹ کی ہے تھائیلینڈ میں, وہ ہے بایو میڈیکل انجینئرنگ. سو بایو میڈیکل انجینئرنگ میں ہمارا اسپیسیفک فیلڈ ہے روبوٹکس سے ریلیٹڈ. تو ہم سرجیکل ٹولز وغیرہ بناتے ہیں جو سرجنز کو ہیلپ کرتے ہیں ڈیورنگ سرجری. تو اسی میں ہی آج کل جس طرح پہلے سرجری ہوا کرتی تھی, اوپن سرجری, فرنٹ ہارٹ, اگر ہارٹ سرجری ہوتی تھی یا لیور کی یا اپینڈکس وغیرہ کی, تو بہت بڑی اوپن سرجری ہوا کرتی تھی. آج کل اس کو منیمم انویسیو سرجری کہتے ہیں, اسمال چھوٹے سے ہول کر کے تو اس سے وہ سرجری کی جاتی ہے.
ٹھیک ہے,
تو اس کے لیے روبوٹس یوز ہوتے ہیں. اس روبوٹس کو کیسے کنٹرول کیا جاتا ہے, کس طرح اس سے آپ سگنل بھیجتے ہیں, ڈیٹا بھیجتے ہیں روبوٹ کو, پھر روبوٹ اس کو ایکٹیویٹلی کس طرح اس کے اندر کام کرتا ہے. بیسیکلی میں آج اس کے بارے میں بات کرنا چاہ رہا تھا کہ کس طرح یہ چیز ٹیکنالوجی نے میڈیکل فیلڈ میں بھی کافی زیادہ آگے بہت آگے جا چکے ہیں, لیکن ہماری ابھی بھی پاکستان میں یا اس ان علاقوں میں اس ٹیکنالوجی پہ ابھی تک نہیں آئے ہیں, لیکن یہ والی ٹیکنالوجی تھائی لینڈ تک آ چکی ہے. یہاں پہ روبوٹک سرجری سے سرجریز ہو رہی ہیں اس وقت. یہاں پہ جو ایک بہت ہی سکسیسفل ایک روبوٹ ہے, ڈاونچی روبوٹ اس کو کہتے ہیں, وہ یہاں پر تین ڈاونچی روبوٹ ہیں اس وقت تین ہاسپٹلز میں, اس سے سکسیسفلی آلموسٹ ان ون منتھ 1000 سرجریز ہو رہی ہیں.
اچھا,
اور بہت سکسیسفل جا رہی ہیں وتھ دا منیمم ٹائم. एंड विद इन टू डेज पेशेंट घर जा सकता है. पहले ओपन सर्जरी में पेशेंट्स को तकरीबन 15 से 20 दिन हॉस्पिटल रहना पड़ता था, हॉस्पिटलाइज किया जाता था, फिर उसके बाद वो जाते थे. एक्चुअली मैंने जो काम किया है इसी से रिलेटेड काम किया है. जो मेरी मास्टर डिग्री थी उसमें मैंने यही काम किया, टेलीकम्युनिकेशन सर्जरी के ऊपर काम किया है. बेसिकली टेलीकम्युनिकेशन सर्जरी क्या है कि आप एक पेशेंट को ऑपरेट कर रहे हैं लेकिन कुछ डिस्टेंस से.
अच्छा.
तो वो डिस्टेंस आप कुछ किलोमीटर भी दे सकते हैं, कुछ हजार किलोमीटर भी दे सकते हैं.
अच्छा.
हजार किलोमीटर से भी आप उस सर्जरी को कर सकते हैं.
सही.
तो इस तरह की काफी सर्जरीज इससे पहले एक दो दफा सक्सेसफुल हुई हैं. अमेरिका से सर्जन ने फ्रांस में एक ऑपरेशन को जो है ना सक्सेसफुली इसको कंप्लीट किया है. फिर उसके बाद काफी और लोगों ने भी, कनाडा में भी इसके लिए काफी कुछ काम हुआ है. तो इस चीज के ऊपर मैंने रिसर्च यहाँ थाईलैंड में की है. जो इससे पहले लोगों ने काम किया है उन्होंने कम्युनिकेशन सिस्टम जो अप्लाई किया था वो बहुत ही एक्सपेंसिव कम्युनिकेशन सिस्टम यूज किया था, जिसकी वजह से ये सर्जरी अब तक रियली अप्लाई नहीं हो सकती थी रियल लाइफ में.
ठीक है.
जिस तरह आपको पता है कि काफी गरीब लोग हैं.
बिल्कुल.
उनको अगर अच्छे डॉक्टर से मिलना होगा, जिस तरह पाकिस्तान में अगर लाहौर में किसी ने अच्छे डॉक्टर से मिलने के लिए जाना है तो उसको पाकिस्तान के बहुत दूर दराज इलाकों से लाहौर आना पड़ता है
जी.
अपनी अपने आप को पेशेंट डॉक्टर को चेक करवाने के लिए, अपनी सर्जरी करवाने के लिए, क्योंकि कुछ डॉक्टर बहुत स्पेशलाइज होते हैं स्पेसिफिक सर्जरीज में. तो अभी ये काम वही डॉक्टर अपने लाहौर में अपने कमरे में बैठ के उनके किसी भी स्वात में अगर कोई बंदा है तो उसको वहां पे ऑपरेट कर सकता है. सिर्फ एक रोबोट वहां पे हो, उस रोबोट से ऑडियंस को
माफ कीजिएगा, एक सवाल मैं पूछना चाहूंगी आपसे.
मेडिकल फील्ड कितनी एडवांस हो चुकी है
जी. मैं एक सवाल आपसे पूछना चाहूंगी कि वैसे जब डॉक्टर्स खुद जो है ये सर्जरी करते थे, अब आप कह रहे ओपन हार्ट सर्जरी हो गई या वही जो पेचीदा मराहल से गुजर के जो है सर्जरी होती थी, तो खुद वो काफी एक महंगा जो है मरहला था, यानी बहुत ही महंगा था. अब रोबोट्स का जाना, फिर डॉक्टर का वहां से बैठ के रोबोट को कंट्रोल करना कि वो किस तरह सर्जरी करेंगे, आपके ख्याल में यानी ये पैसे के लिहाज से मैं बात कर रही हूं, किस हद तक सस्ता होगा या नहीं, और भी महंगा जो है वो मरीज के लिए ये मरहला निकलेगा?
ये फर्स्ट ऑफ ऑल When new idea come, जब पहली दफा कोई नई चीज हम लोग देते हैं उस वक्त वो चीज तो हमेशा एक्सपेंसिव ही मार्केट में आती है. लेकिन जिस तरह ये इम्प्लीमेंट होती जाती है, उसकी बिल्डिंग ज्यादा होती जाती है, उसकी उसको ज्यादा बनाते जाते हैं तो वो और सस्ती होती जाती है. आप ये देखें कि पेचीदा मराइल से जब गुजरते थे, हम एक पेशेंट्स को हॉस्पिटल रखते थे 15 से 20 दिन हॉस्पिटलाइज करते थे, तो उसमें उसको जो इन्फेक्शन होने का भी होता था, इन्फेक्शन भी हो जाती थी जब हम उसको सर्जर करके वापस उसको कहते थे अभी रिकवरी का टाइम चल रहा है. अभी हम उसको मिनिमम इन्वेसिव सर्जरी में ले गए हैं, सिर्फ 2 दिन में छोटा एक स्मॉल होल होता है, स्मॉल होल के जरिए एक इंस्ट्रूमेंट अंदर जाता है, वो इंस्ट्रूमेंट से स्मॉल सी स्पेसिफिक एरिया पे वो जाके सर्जरी करके वो ट्यूमर अगर रिमूव करना है तो रिमूव कर देते हैं. जहाँ तक आपका क्वेश्चन है, ये अभी तक इतना फिजिबल नहीं हुआ टू बी कॉस्ट इफेक्टिवली, बट इसको आगे हम इसी चीज पे रिसर्च कर रहे हैं. जिस तरह मैंने रिसर्च की है, इसको किस तरह हम लेस एक्सपेंसिव कर सकते हैं, कम्युनिकेशन को किस तरह लेस एक्सपेंसिव कर सकते हैं. रोबोट्स तो अवेलेबल हो गए हैं.
ठीक है.
रोबोट्स एवरी ईयर और इससे जो है सस्ते से सस्ते होते जा रहे हैं. हाँ, अभी इसकी कॉस्ट थोड़ी ज्यादा है जो पहली सर्जरी होती थी, लेकिन हमको यकीन है कि आने वाले वक्तों में ये वाली चीज टेक ओवर कर लेगी, इसको सस्ता हो जाएगा ये काम.
बिल्कुल. मैं एक सवाल और आपसे ये पूछना चाहूंगी कि श्योरिटी कितनी है इसमें कि ऑपरेशन जो है वो 100% यानी कामयाब ही रहेगा? अक्सर ऐसा होता है बड़े बड़े डॉक्टर्स भी ऑपरेशन में हाथ डालते हैं तो खैर वो खुदा की मर्जी है और शायद ऑपरेशन कामयाब ना हो या किसी और मसले का सामना करना पड़े. रोबोट सब कर रहे हैं ये काम इंसानों की जगह, तो आपके ख्याल में श्योरिटी कितनी इसमें है?
इसमें श्योरिटी देखें, सबसे पहले रोबोट जो है मार्केट में लॉन्च करने से पहले हमको इसको FDA अमेरिका की एक है उससे अप्रूव करवाना पड़ता है.
सही.
उसके अप्रूवल से पूरा प्रोसेस से गुजरते हैं हम लोग. वो प्रोसेस कंप्लीट होता है, पहले उसका एनिमल से गुजरते हैं, फिर एनिमल से इसको पहले हम उसको फुल एक सिस्टम से गुजरना पड़ता है.
ठीक है.
उसके बाद ही हम रोबोट को लॉन्च कर सकते हैं मार्केट में, हॉस्पिटल में उसको ला सकते हैं. सो जो अभी तक रेट इसका जो सर्जरी जो रोबोटिक सर्जरी की जो रेट आया है, जिस तरह फॉर एग्जांपल अगर इन्होंने अपेंडिक्स का ऑपरेशन करना है
जी.
या हार्ट की कुछ पेचीदा चीजें हैं जिसको वॉल्व बंद है उसको खोलना है, कुछ वॉल्व को करना है, कुछ ट्यूमर रिमूव करने हैं, अभी तक जो सक्सेसफुल रेट इसका आया है वो बेहतर है बनिस्बत ओपन सर्जरी से.
बहुत शुक्रिया, बहुत शुक्रिया साकिब हुसैन नकवी साहब, आपने थाईलैंड से हमें ज्वाइन किया और टेक्नोलॉजी की दुनिया से जो है हमें अपडेट किया और बहुत ही बेहतरीन तरीके से भी अपडेट किया.
जी, बिल्कुल.
अब रोबोट जो है वो सर्जरी करेंगे.
बिल्कुल. अच्छा, बहरहाल काफी अरसे से ये चीज है, मसलन जो फर्स्ट वर्ल्ड कंट्रीज है वहाँ पर इस्तेमाल होता है. इसमें कुछ बहरहाल कुछ जैसे ये जैसे कहा कि अखराजात के मसाइल होते थे, लेकिन बहुत जरूरी है. तो अब बहुत जरूरी है क्योंकि बिल्कुल ये हकीकत है कि मिसाल के तौर पर अब देखें एक आम शख्स, आप ये लाहौर की बात कर रहे थे कि अगर किसी ने गांव से उठ के लाहौर जाना है तो वो तो फिर भी मुमकिन है, लेकिन बहुत से ऐसे केसेस हैं रुबाब, यकीन माने कि हमारे मुमालिक में अफसोस से ये कहना पड़ता है, लेकिन या कुछ खास सर्जरीज का अपरेटस मौजूद नहीं है, खास सर्जरीज के स्पेशलिस्ट ही मौजूद नहीं है, तो उनके लिए मिसाल के तौर पर किसी को जाना है जर्मनी, तो वो जर्मनी जाने का खर्चा रुबाब बहुत बड़ा खर्चा है. इन्हें बहुत बड़ी तादाद में लोग जो मतलब पाकिस्तान हिंदुस्तान में शायद वो अफोर्ड ना कर सकें, तो वो वहाँ से बैठ के बड़े आराम से जो है वो इंटरनेट के थ्रू कनेक्ट होता है, कैमरे लगे हुए होते हैं, वो देख रहा होता है प्रॉपरली. और पहले ये होता था कि वो देख रहा होता था और यहाँ सर्जन ऑपरेट करता था खुद उसके कहने पे कि भाई यहाँ से कट
लो, ऐसे करना ऐसे करना.
तो यहाँ अब ये हो गया कि वो वहीं बैठ के उसके पास एक वो रिमोट कंट्रोल टाइप की चीज है, तो वो कंट्रोल कर रहे
हैं. बिल्कुल अच्छा ही है, मेरे ख्याल से एक बहुत ही बड़ा कदम होगा बीमारियों से जो है वो लड़ने के लिए. बहुत शुक्रिया खुरम आपका भी और हमारे साथी बता रहे. खुरम यहाँ पे हमने साथ मिलकर देखना एक म्यूजिक क्लिप.
चलें ठीक है,
ठीक है, एक म्यूजिक क्लिप साथ मिलकर देखते हैं, उसके बाद प्रोग्राम को हम आगे बढ़ाएंगे. जी मोहतरम नाज़रीन, वापस आपको खुश आमदीद कहते हैं. यहाँ पर मैं आपके ही मैसेजेस पढ़ रही थी खुरम, यहाँ पर बहुत सारे मेरे पास मैसेज आए. हसन साहब ने कराची से हमें लिखा है कि प्रोग्राम नसीम ज़िंदगी बहुत ही अच्छा प्रोग्राम है, बहुत शुक्रिया आपका. इसके अलावा यहाँ पर हमारे पास एक मैसेज आया, मैं वही पढ़ रही थी, शाहिद साहब का कश्मीर से. उन्होंने लिखा है कि नसीम ज़िंदगी अच्छा प्रोग्राम है, लेकिन आप सिर्फ इसमें सेहत के मुतल्लिक ही बात करते हैं और दूसरे मौजुओं पर रोशनी नहीं डालते. उन मौजुओं के नाम भी इन्होंने लिखा है नैनो साइंसेज. तो शाहिद साहब, मैं आपको बताती हूँ नैनो साइंसेज के हवाले से दीपन रंजन घोष हमारे साथ जो होते हैं मौजूद रहते हैं, अक्सर बात करते हैं इस सिलसिले में। इसके अलावा आप बात करें इंफॉर्मेशन टेक्नोलॉजी के बारे में, तो हर जुम्मेरात को हमारी कोशिश यही होती है कि टिप की दुनिया में क्या नए नए काम हो रहे हैं या इंफॉर्मेशन टेक्नोलॉजी में, जैसा आज ही हमें जनाब साकिब हुसैन नकवी साहब ने प्रोग्राम में ज्वाइन किया, वो हमें अपडेट करते रहते हैं। हमारी कोशिश यही रहती है कि हम मुख्तलिफ मौजुओं पर जो है वो प्रोग्राम कर सकें। जी आप सबका बहुत शुक्रिया।
जी बिल्कुल, हम लोग जुमरात का दिन तो रखा हुआ है, हमने इसी काम के लिए रखा हुआ है और कोशिश हम लोग यही करते रहते हैं। लेकिन भारत प्रोग्राम की पॉलिसी हमारी कुछ ऐसी है कि हमें ज़्यादातर जो है तिब की मसाइल जो है उन पर गुफ्तगू करनी होती है। तो बहरहाल बहुत शुक्रिया, आप लोगों ने हमें बहरहाल मशवरा दिया कि हम क्या करें। शुक्रिया रुबाब जी। नाज़रीन, हमारे साथ कसर अब्बास अलवी साहब यहाँ पर स्टूडियो में मौजूद हैं, आप देख सकते हैं। और उसके अलावा हमारे साथ डॉक्टर मोहम्मद अरशद साहब हमें दिल्ली स्टूडियो से ज्वाइन करेंगे, कर चुके हैं, हमारे साथ हैं वो भी। और कसर साहब आपकी खिदमत में सलाम अर्ज़ करता हूँ, कैसे हैं आप?
अस्सलाम वालेकुम रहमतुल्लाहि व अल्लाह का करम।
जी डॉक्टर मोहम्मद अरशद साहब की खिदमत में भी हम सलाम अर्ज़ करते हैं और शुक्रिया अदा करते हैं, उन्होंने हमें दिल्ली स्टूडियो से ज्वाइन किया हमारे इस हफ्ते के मौजू के सिलसिले में, जो कि है इस्लामी इंसानी हुकूक। तो कसवर साहब से गुफ्तगू का आगाज़ करें। कसवर भाई, हमारी गुफ्तगू पूरा हफ्ता चली इस मौजू पर, मुख्तलिफ जावियों से हमने इस पर रोशनी डाली। आज यहाँ थोड़ा सा मैं चाहूँगा कि अगर थोड़ा सा मुख्तसर हमारे नाज़रीन को यादावरी के लिए एक बार फिर बता दें कि इंसानी हुकूक क्या हैं, किन को कहा जाता है इंसानी हुकूक।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहली बात तो ये है कि जिस मुआशरे में इंसान रहता है उसकी इज़्ज़त और तकरीम और उसकी फ़र्दी जो शख्सियत है उसका लाजमा ये है कि उसके कुछ हुकूक जो मुअय्यन कर दिए गए हैं उनका ख्याल रखा जाए। और जब हम इस्लामी हुकूक की बात करते हैं तो इस्लामी हुकूक इंसानी हुकूक से कोई नई चीज़ नहीं है, इनसे अच्छा, जुदा नहीं है,
ठीक है,
बल्कि बुनियादी चीज़ वही इंसानी हुकूक हैं। और जिसको इस्लाम ने ज़रा और वजाहत के साथ और इस पे ताकीद ज़्यादा की है पहले मज़ाहिब की निस्बत,
ठीक है।
और हम देखते हैं कि पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम का जो पूरा तबलीगी उनका जो दौरानिया है उसमें आपने इंसानी हुकूक पे बात की, लेकिन सबसे मुहिम नुक्ता तारीख़ इस्लाम में जो हमें मिलता है वो 10 हिजरी में है, जब आप हिज्जतुल वदा के मौके पे मक्का में तशरीफ़ ले गए और वो जो तौलानी खुतबा, वो जो वसी और इस खुतबा आपने बयान किया, उस खुतबे का एक बड़ा हिस्सा इंसानी हुकूक पे है, जिसमें इंसान तमाम इंसानों की बराबरी की बात की गई है।
सही।
और किसी काले को गोरे पर, गोरे को काले, किसी भी हवाले से एक इंसान को दूसरे इंसान पर फौकियत और बर्तरी हासिल नहीं है मगर यह कि तकवा की बिना पर।
अच्छा।
जो इंसान जिस हद तक मुत्तकी है, परहेजगार है, दूसरों का एहतराम रखता है, उसका मकाम खुदा की नज़र में भी बुलंद है और दूसरे इंसानों को भी चाहिए कि वो उसका ख्याल
इज्जत करें। सही। अच्छा, तो ये हमारे पास जो है डेफिनेशन आ जाती है भाई कि इंसानी हुकूक के हैं। अच्छा कसवर भाई, जो आपने जैसे कहा कि इस्लामी हुकूक या इंसानी हुकूक एक ही चीज़ है, तो इसको कैसे आप मसलन साबित करेंगे?
देखिए जी, एक चीज़ है, फ़र्क नहीं है, इसमें कोई फ़र्क नहीं है, लेकिन ये भी नहीं कह सकते कि इस वक्त आज की जो मौजूदा इसकी तशरीह है उसमें फ़र्क ना हो। उसकी वजह यह है कि इस्लाम ने जो हुकूक मुअय्यन किए हैं या किसी भी इस्लामी मुआशरे में जो हुकूक मुअय्यन किए जाते हैं, कोशिश की जाती है कि उसमें तमाम इंसानियत का ख्याल रखा जाए। लेकिन एक जंग है जो सिविलाइजेशन की, जिसको सिविलाइजेशन वार कहते हैं, तो इसमें अब मुश्किल हमारी ये है कि कुछ ममालिक जो चाहते हैं कि पूरी दुनिया पर उनका तसल्लुत बरकरार रहे, वो इसकी तशरीह उस हिते में करते हैं, यानी अपने मुआशरे के लिए। मसलन जब आज़ादी का कंसेप्ट वो बयान करते हैं, आज़ादी ये उन मफाहिम में से है जो इंसान का बुनियादी हक है, हर इंसान का बुनियादी हक है, लेकिन आज़ादी की प्रेसिपिटेशन और इसकी जो तारीफ़ और तशरीहात हैं वो मुख्तलिफ अंदाज में की जाती है। यहाँ इस्लाम में जब आज़ादी का कंसेप्ट बयान किया जाता है तो यहाँ मतलब ये है कि एक इंसान ख़ुद मुख्तार है, वो अपने अकीदे के लिहाज से, अपने मज़हब के लिहाज से, अपने नयात में, हर चीज़ में आज़ाद, और अपनी फ़िक्र और उसको बयान करना हर चीज़ में आज़ाद है। लेकिन जब आप गरबी दुनिया में देखते हैं तो वो इन हकूक़ को मुमकिन है अपनी उस चारचूब में अपने लोगों के लिए तो हक दें, लेकिन जब यही बात जो है किसी इस्लामी मुल्क में उनको कहा जाए कि वो अपनी फ़िक्र को बयान करें तो उस वक्त पाबंदी लगा दी जाती है, क्योंकि ये उनके मसलन मुखालिफ एक नुक्ता बयान किया जा रहा होता है, हकीकत को बयान किया जा रहा होता है। या इसी तरह आप बहुत सारी दूसरी चीज़ें, यही इजहार राय की जो है, ये आज़ादी जो है आप एक गरबी मुल्क में तो कामिलन देते हैं, लेकिन वही बात जब एक इस्लामी मुल्क में की जा रही हो, जैसे मिसाल के तौर पे पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत जो है, वैसे तो तमाम पैगंबरों की शख्सियत हमारे लिए काबिल एहतराम है, अगर एक हम हज़रत ईसा अलैहिस्सलाम का मसलन एहतराम करते हैं तो गरबी दुनिया को भी चाहिए कि वो भी हमारे पैगंबर का एहतराम करें, जबकि हम देखते हैं कि ऐसा नहीं हुआ। अभी हालिया दौरान में ही जो ये खाके बनाए गए थे, किस हद तक तौहीन की गई इस्लाम की, पैगंबर इस्लाम की। अब इसको वो आज़ादी इजहार का नाम दे रहे थे, जबकि ये आज़ादी इजहार नहीं है, एक बहुत बड़ी मिल्लत और उनके पैगंबर की तौहीन हो रही थी। लिहाजा ये जो तशरीहात हैं ये मुख्तलिफ इलाकों में मुख्तलिफ ममालिक में मुख्तलिफ हो सकती हैं, लेकिन इंसानी हकूक वही हकूक हैं जिसको हम इंसानी हकूक।
शुक्रिया, बहुत बहुत शुक्रिया कसवर अब्बास अलवी साहब, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे चलेंगे हम लोग इस टाइम दिल्ली स्टूडियो की तरफ, जहाँ पर डॉक्टर मोहम्मद अरशद साहब हमारे साथ मौजूद हैं। डॉक्टर साहब, गुफ्तगू आपने कसवर अब्बास अलवी साहब की सुनी, PhD फेलो हैं तेहरान यूनिवर्सिटी से। आपसे सवाल जो यहाँ मैं पूछना चाहूँगा वो ये पूछना चाहूँगा, क्यों सिर्फ इंसान ही के लिए ऐसे हकूक का तायुन किया गया, क्यों किसी और मखलूक के लिए हुकूक या राइट्स का लफ्ज़ या ऐसे कोई राइट्स तायुन नहीं किए गए?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तो मैं ईरान टीवी को इसके लिए मुबारकबाद दूंगा कि आपने जो है सहर टीवी के हवाले से इस्लामी इंसानी हकूक के न सिर्फ ये के दिन को याद रखा बल्कि पूरे हफ्ते अपने प्रोग्राम में इसको शामिल रखा, इसके लिए आप मुबारकबाद के मुस्तहिक हैं। उसके बाद मैं आता हूँ कि इस्लाम का, अगर हम इस्लाम की बात करें तो ऐसा नहीं है कि उसने सिर्फ इंसानों को हकूक दिए हैं,
अच्छा,
बल्कि इंसानों के अलावा उसने तमाम जानदारों को हकूक दिए हैं, यहाँ तक कि जो गैर जानदार चीज़ें हैं उनको भी हकूक दिए हैं।
अच्छा,
हाँ, हमारा जो है आज का जो मुआशरा है, सनती इनकलाब के बाद का जो मुआशरा मगरिब के ज़ेर असर वजूद में आया, वहाँ पे उन्होंने इंसानी हकूक की बात की है, मगर वो भी सिर्फ उन इंसानों के लिए जो उनके अपने मफाद में हैं, जो उनके अपने लोग हैं उनके लिए, उन लोगों के लिए जो के उनसे अलग थोड़ा सा नज़रियात रखते हैं या उनसे अलग जो है किसी मसले पे सोचते हैं, तो उनके लिए वो बहुत सारे हकूक देना पसंद नहीं करते या देना नहीं चाहते या देते नहीं हैं, वो जो के अपने लोगों के लिए उनके यहाँ दिए जाते हैं। तो इस हवाले से मैं ये कहूँगा कि इस्लाम ने जो हकूक दिए हैं वो सबके लिए दिए हैं, यहाँ तक सिर्फ इंसानों के लिए नहीं, सिर्फ इंसानियत की बुनियाद पर उनको सारे हकूक हासिल हैं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जैसा कि अभी जिक्र हुआ खुतबे हज्जतुल वदा में, उन्होंने जो हकूक दिए हैं उसमें इस्लाम और गैर इस्लाम की कोई तख़सीस नहीं की है, बल्कि इंसानियत की बुनियाद पे कि किसी अरबी को, किसी अजमी पे, किसी गोरे को, किसी काले पे कोई इम्तियाज़ या बरतरी हासिल नहीं होगी। या इसी तरह सारे इंसानों के बारे में कहा कि सब आदम की औलाद हैं और आदम मिट्टी से बने थे, यानी सब लोग बराबर हैं, तो उसमें जो है इस्लाम ने कोई तफरीक नहीं की। तफरीक जो है हमारे अपने जो इंसानी नज़रियात हैं वहाँ पे तफरीक की गई है। इस्लाम ने तो इंसानों को भी सारे हकूक दिए हैं, जानवरों जानदारों को दिए हैं और गैर जानदारों को भी, जो कि पेड़ पौधे हैं उनका भी।
बहुत शुक्रिया जी,
इन सब चीज़ों के हवाले से इस्लाम ने बात की है।
जी जी, बहुत शुक्रिया डॉक्टर अरशद, आपके साथ गुफ्तगू हम मोहम्मद अरशद आपसे गुफ्तगू हम आगे बढ़ाएंगे। और ये बड़े अच्छे तरीके से डॉक्टर साहब ने भी वजाहत की, इस मौजू की गुफ्तगू आगे बढ़ेगी। लेकिन एक सवाल जो कसवर साहब मेरे जहन में भी यहाँ पर उठा, जैसे कि डॉक्टर मोहम्मद अरशद साहब ने कहा कि इस्लाम ने इंसानों के अलावा भी चीज़ों के हकूक तायुन किए, ठीक, बहरहाल मैं वहाँ ये पूछना चाह रहा था कि इंसान की अहमियत के बारे में रोशनी डलवाना चाह रहा था, बहरहाल लेकिन बड़ी अच्छी उन्होंने बात की। सवाल जो मैं आपसे करना चाहूँगा कि ऐसा दीन और ऐसा तर्ज ज़िंदगी जो इस्लाम ने हमें दिया, उसके बावजूद हम देखते हैं कि बाकी चीज़ें तो बिल्कुल दूर की बात, यानी हैवानात और दरख्त और इनको तो छोड़ दें, आजकल इस्लामी माशरे में ही हुकूक का ख्याल आपस में ही नहीं रखा जा रहा, इसकी क्या वजह है, इस पर हम बात करेंगे आपसे। नाज़रीन यहाँ पर चलेंगे हम लोग रुबाब के पास और उसके बाद गुफ्तगू आगे बढ़ाएंगे। जी रुबाब,
बहुत शुक्रिया खुर्रम, माशाल्लाह बहुत ही बेहतरीन गुफ्तगू चल रही है आपकी, उम्मीद करूंगी नाज़रीन भी हमारा इस गुफ्तगू में ज़रूर साथ देंगे व्हाट्सएप और वाइबर के जरिए। अजीज़ नाज़रीन, यहाँ वक्त हुआ है, साथ मिलकर लेंगे एक मुख्तसर सा वक्फा, उसके बाद प्रोग्राम को जो है हम आगे बढ़ाएंगे, आप सब हमारे साथ रहिएगा। جی عزیز ناظرین ایک بار پھر خوش آمدید کہتے ہیں یہاں پر الطاف حسین صاحب کا ہم جو ہے بہت شکریہ ادا کرتے ہیں کشمیر سے، یہاں پر سیدہ امینہ رضوی صاحبہ کا بھی ہم بہت شکریہ کرتے ہیں جو پروگرام میں ہمارا ساتھ دے رہے ہیں، انہیں آج کا پروگرام بہت پسند آ رہا ہے۔ ناظرین واپس لوٹیں گے خورم کی طرف تاکہ اپنی گفتگو کو جاری رکھ سکیں۔ جی خورم
بہت شکریہ رباب، اور جی ناظرین ہم سارے ناظرین کا شکریہ ادا کرتے ہیں جو ہمیں یاد رکھتے ہیں پروگرام میں۔ جی قصور عباس الوی صاحب ہمارے ساتھ یہاں پر اسٹوڈیو میں موجود ہیں، اسلامی انسانی حقوق کے بارے میں ہماری گفتگو چل رہی ہے، اور دوسری طرف دہلی اسٹوڈیو میں ہمارے ساتھ ڈاکٹر محمد ارشد صاحب بھی ہمیں جوائن کیے ہوئے ہیں پروگرام میں۔ قصور صاحب جو سوال میں نے آپ سے پوچھا کہ باوجود اس کے کہ اتنا مضبوط اتنا زبردست اور اتنا عالی سسٹم اسلام نے ہمیں دیا انسانی حقوق جانوروں کے حقوق یا جیسے کہ ڈاکٹر محمد ارشد نے کہا کہ بے جان چیزوں کے حقوق کے بارے میں بھی تعین کیا گیا، اس کے باوجود کیوں خود اسلامی معاشرے کی اگر بات کریں تو ہمیں جو ہے حقوق کا خیال رکھنے میں بڑی عجیب سی وضعیت نظر آتی ہے؟
دیکھیں جی دو چیزیں ہیں، جب بھی کوئی قانون بنتا ہے تو جب تک وہ قانون صرف مسودات میں موجود رہتا ہے، صرف کتابوں میں موجود رہتا ہے، اس کی تشریحات زبانی کلامی ہوتی رہتی ہیں، اس کا وہ منفعت اور وہ استفادہ جو ہم حاصل کرنا استفادہ لینا چاہتے ہیں اس سے وہ نہیں ہوتا، اور جب اس کی اس کو اپلائی کیا جاتا ہے تو اس وقت اس کے نتائج سامنے آتے ہیں۔ اس میں کوئی شک نہیں ہے کہ اسلام نے آج سے 1400 سال پہلے یعنی 632 عیسوی میں پیغمبر اسلام نے یہ خطبہ جس کا میں نے ذکر کیا، جب آپ نے دیا یہ خطبہ تو اس وقت آپ نے قوانین کو مشخص کر دیا، نہ فقط مسلمانوں کے لیے بلکہ جیسے ارشد صاحب نے بھی فرمایا کہ تمام انسانیت کے لیے یہ قوانین،
ٹھیک ہے،
لیکن بات یہ ہے اگر ہم اس کے برعکس دیکھیں تو غربی دنیا میں سب سے پہلا جو حقوق کا چارٹر وہ وجود میں آیا وہ 13ویں ہجری میں بنتا ہے، جس کو میگنا کارٹا کے نام سے بھی یاد کیا جاتا ہے برطانیہ، اچھا، یا اس کے بعد مثلا 17ویں اور 18ویں صدی میں جان لاک آیا، اس نے حقوق انسانی کی بات کی، اس کے بعد پھر امریکہ اور میں انقلاب آیا، فرانس کا انقلاب ہے، یہ ساری چیزیں جو ہے بعد میں حقوق انسانی کا اس میں جو ہے تذکرہ آتا ہے۔ البتہ ہم جدید دنیا میں دیکھیں تو وہ پہلی جنگ عظیم کے بعد کسی حد تک کوششیں کی گئیں، اور پھر دوسری جنگ عظیم کے بعد 1945 میں جب اقوام متحدہ وجود میں آئی، تو اس کے بعد پھر 3 سال بعد 10 دسمبر 1948 میں جو ہے وہ ایک 30 نکات پہ ایک چارٹر آف جو ہے ہیومن رائٹس وہ وجود میں آیا، جو آج تک جس کی
چل رہا ہے
اس میں بعض تغییرات البتہ کی گئی ہیں، لیکن کہنے کا مقصد یہ ہے کہ اسلام نے 1400 سال یعنی پہلے اور غربی دنیا میں جب پہلی کوشش کی گئی تو اس سے بھی 600 سال پہلے اسلام نے یہ بات کی تھی،
ٹھیک ہے،
لیکن مشکل یہ ہے کہ آج ایک تو یہ ہے کہ ہماری سیاسی وجوہات کی بنا پر ہم پیغمبر اسلام صلی اللہ علیہ وسلم کا یہ جو چارٹر تھا ہجرت الوداع کا، چارٹر آف ہیومن رائٹس، ایک تو یہ ہے کہ ہم پوری دنیا میں اس کو روشناس نہیں کرا سکے، اس کو متعارف نہیں کروا سکے، یہ ہماری سیاسی کمزوری ہے،
ٹھیک ہے،
اور دوسری بات یہ ہے کہ ہم کم از کم اس کو اپنی اسلامی دنیا میں بھی اسلامی ممالک میں بھی اجرا نہیں کر سکے۔ اگر ہم اس کو اجرا کرتے، اور اجرا کے لیے سب سے مہم جو چیز ہے وہ ایک مستحکم حکومت کا وجود ہے جو اسلامی قوانین کے مطابق فیصلے کرے، جس میں شریعت کورٹس ہیں اور یہ چیزیں، اگر یہ چیزیں ہوں تو اس وقت ہم اس کو اجرا کر سکتے ہیں، لیکن چونکہ آپ دیکھتے ہیں کہ اسلامی ممالک تو 50 سے زیادہ ہیں، لیکن اس میں سے کتنے ایسے ممالک ہیں جس میں 7% نہ کہیں تو 80% بھی جو ہے اسلامی قوانین اجرا ہو رہے ہوں، تو یہ ہماری مشکل ہے۔ جب تک ہم اپنے ممالک میں اسلامی قوانین کو صحیح طریقے سے رائج نہیں کریں گے اور اسلامی حکومتیں وجود نہیں آئیں گی، اس وقت تک ان قوانین کو رائج نہیں کیا جا سکتا، اور جب تک رائج نہیں ہوں گے اس وقت تک ہم اس کے ثمرات حاصل نہیں کر سکتے، تو دوسروں کے ساتھ تو کیا، ہم اپنے مسلمان بھائیوں کے ساتھ بھی جو ہے ان کے حقوق ادا نہیں کر سکیں گے، اور یہ مشکلات اس طرح بتدریج جاری رہیں گے۔
بہت بہت شکریہ قصور عباس الوی صاحب، ہم لوگ اب چلیں گے ڈاکٹر محمد ارشد کی طرف۔ ڈاکٹر صاحب میری آواز آپ تک پہنچ رہی ہوگی، سوال جو میرے ذہن میں یہاں پر ایک آپ سے پوچھنا چاہوں گا وہ یہ کہ ہیومن رائٹس یا انسانی حقوق اگر ایک معاشرے میں پوری طرح آپ کو دکھنے میں ملیں، پوری طرح ان پہ عمل ہو، تو آپ کے خیال میں وہ معاشرہ کیسا ہوگا؟
کہ میں آپ نے پچھلا سوال بھی کیا تھا اور اس کو ملا کر کے میں تھوڑا سا جواب دوں گا کہ اگر انسانی حقوق معاشرے میں نافذ ہو جائیں اور اگر کوئی قوت نافذہ ایسی ہو جو کہ اسے نافذ کر سکے تو ایک آئیڈیل معاشرہ وجود میں آ سکتا ہے۔
صحیح،
بلا شبہ اسلام نے جو ہے ایک آئیڈیل انسانی حقوق کا چارٹر اللہ کے رسول صلی اللہ علیہ وسلم کے خطبے سے جو ہے وہ ہمیں ملتا ہے. مگر یہ کہ بہت سارے آپ نے صحیح کہا کہ ہمارے مسلم معاشرے ہیں جہاں پہ کہ اسلام انسانی حقوق جو کہ بنیادی طور پہ اسلامی حقوق ہیں وہ جو ہے لوگوں کو نہیں دیے جا رہے ہیں یا کہیں نہ کہیں انہیں غصب کیا جا رہا ہے. تو یہ جو ہے صورتحال بہت اچھی نہیں ہے. مگر یہ کہ اگر کہیں انسانی حقوق کسی معاشرے میں نافذ ہوتے ہیں اور اگر ان پہ عمل کیا جاتا ہے تو وہ ایک آئیڈیل معاشرہ ہوگا. اب اس کو نافذ کرنے کے لیے جو اسلام نے جو ہے سب سے اعلیٰ جو ہے ایک ہمیں انسٹرومنٹ دیا ہے, ایک آلہ دیا ہے, وہ یہ ہے کہ اسلام نے کہا, نے اس کے اندر خوف خدا دیا ہے, ایک اندرونی جو ہے انسٹرومنٹ اس کو دیا ہے کہ نہیں آپ جو ہے صرف یہ کہ کوئی باہر کی قوت آپ پہ نافذ کرے ایسا نہیں ہے, بلکہ آپ کو خدا کے پاس جواب دینا, جو اکاؤنٹبلٹی کا تصور ہے اسلام میں,
ٹھیک ہے,
وہ جو ہے ایک مسلمان کو, ایک مسلم معاشرے کو اسلامی اور انسانی حقوق کی حفاظت کے لیے اور اس کے نفاذ کے لیے آمادہ کرتا ہے. تو میرا خیال یہ ہے کہ سب سے بہتر طریقہ یہ ہوگا کہ انسان کے اپنے اندر ایسی جو ہے آرزو, ایسی خواہش, ایسی تمنا پیدا ہو کہ نہیں مجھے انسانی حقوق کی حفاظت کرنی ہے, اس کو جو ہے اپنی زندگی میں, اپنے معاشرے میں, اپنے سماج میں نافذ کرنا ہے اور اس کا مجھے احترام کرنا ہے. تو اگر ایسا ہوتا ہے تو میرا خیال ہے کہ انسانی حقوق کے ذریعے جو ہے ان کے نفاذ کے ذریعے ایک آئیڈیل اسلامی معاشرہ وجود میں آ سکتا ہے.
ڈاکٹر محمد ارشد صاحب بہت شکریہ ادا کرتا ہوں آپ کا کہ آپ نے ہمیں دہلی اسٹوڈیو سے جوائن کیا اور بہرحال مختصر وقت میں بہترین طریقے سے آپ نے ہمارے موضوع پر روشنی ڈالی, بہت شکریہ. جی رباب, اب ہم لوگ جو ہے ناظرین چلیں گے رباب کے پاس اور دیکھتے ہیں رباب آپ لوگوں کے لیے کیا لے کے آئی ہیں.
بہت شکریہ خرم, آپ کا بہت شکریہ. جی ناظرین, گفتگو خرم کی جاری رہے گی لیکن میں بھی آج آپ کے لیے کچھ اہم نکات لے کر آئی ہوں, اور وہ نکات یہ ہیں کہ اکثر ہم یہ سوچ رہے ہیں کہ ہم کس طرح صحت مند رہیں, ورزش کر کے صحت مند رہیں, اچھا کھانا کھائیں گے تو ہم صحت مند رہیں گے, یا ہماری اگر سوچ آزاد ہوگی یعنی سٹریس اور ڈپریشن کا شکار نہیں ہوں گے تو جو ہے ہم صحت مند رہیں گے. جی ہاں سب, میں آج جو نکتے لے کر آئی ہوں وہ آپ کے کھانے کے متعلق سے ہیں کہ جتنا اگر ہم صحت مند کھانا کھائیں گے یعنی تازہ کھانا جو قدرتی چیزیں ہوتی ہیں ہم کھائیں گے اتنا ہی ہم صحت مند رہیں گے. یہ بات میں نہیں کہہ رہی, یہ بات ایران کے بہت مشہور ڈاکٹر مجید سمیع کہہ رہے ہیں جو دنیا کے جانے مانے ڈاکٹرز میں سے نیورولوجسٹ ہیں اور یعنی جو مغزی اور اعصابی بیماریاں ہوتے ہیں ان کا علاج کرتے ہیں. ڈاکٹر صاحب فرماتے ہیں کہ اگر آپ کا موڈ بہت خراب ہے یا آپ بہت شدید غصے میں ہے تو آپ کو فوراً جو ہے وہ کیلا کھانا چاہیے. اس کے علاوہ ڈاکٹر مجید سمیع فرماتے ہیں کہ اگر آپ چاہتے ہیں کہ آپ کے گردوں میں پتھری نہ ہو تو آپ نے کیا کرنا ہے, آپ نے فوراً جو ہے وہ زردالو کا جو ہے استعمال اپنے کھانے میں زیادہ سے زیادہ کرنا ہے. اس کے علاوہ اگر آپ کا جو ہے بلڈ پریشر ہمیشہ جو ہے وہ ہائی رہتا ہے یا بلڈ پریشر کے پیشنٹ ہیں تو آپ نے جو ہے وہ کشمش کا زیادہ سے زیادہ استعمال کرنا ہے. اس کے علاوہ ڈاکٹر صاحب فرماتے ہیں کہ اگر ہمیشہ تھکے تھکے رہتے ہیں یا آپ کے جسم میں ہمیشہ درد رہتا ہے تو آپ اپنے کھانے میں شملہ مرچ کا استعمال جو ہے وہ بڑھا دیجیے. اس کے علاوہ ڈاکٹر مجید سمیع نے فرمایا کہ اگر آپ جو ہے کسی بھی جلد کی بیماری میں مبتلا ہے, وہ چاہے ایگزیما ہو, جلد کی خشکی ہو, آپ کی جلد حد سے زیادہ جو ہے اس میں جو ہے وہ آئلی ہو تو آپ نے جو ہے وہ انجیر کا استعمال کرنا ہے. اس کے علاوہ لکھا ہے کہ اگر آپ معدے کے کینسر سے بچنا چاہتے ہیں تو آپ گوبھی, اب چاہے وہ بند گوبھی ہو یا پھول گوبھی, اس کا استعمال بڑھا دیجیے. اور اس کے علاوہ ڈاکٹر صاحب فرماتے ہیں کہ اگر آپ معدے کی مختلف بیماریوں میں مبتلا ہے, اب چاہے وہ گیس کی پرابلم ہو, کسی بھی چیز کی پرابلم, تو آپ نے فوراً جو ہے وہ دہی کا استعمال کرنا ہے, تو اس سے آپ ان تمام مختلف بیماریوں سے بچ سکتے ہیں. اس کے علاوہ کچھ خاص نکات کی طرف جو ڈاکٹر صاحب نے اشارہ کیا ہے وہ یہ ہے کہ آپ نے کچھ خاص عادات جو ہیں ان کو اپنانا ہے, یعنی صبح اگر آپ ناشتہ نہیں کرتے تو آپ کو جو ہے وہ سر کے سٹروک کی جو ہے ہیڈ سٹروک ہم بولتے ہیں, آپ کو اس کی شکایت ہو سکتی ہے. اس کے علاوہ حد سے زیادہ کھانا, سگریٹ نوشی, حد سے زیادہ میٹھی چیزوں کا استعمال کرنا, ہوا کی آلودگی, کم سونا, اور رات کو سوتے وقت اگر اپنے سر کو آپ ڈھانپتے ہیں تو یہ آپ کو سب جو ہے ہیڈ سٹروک کی طرف لے جا سکتے ہیں. ان چھوٹے چھوٹے نکات کا خیال رکھیے اور صحت مند رہیے. ساتھ مل کر لیں گے یہاں ایک وقفہ, اس کے بعد پروگرام کو آگے بڑھائیں گے, ہمارے ساتھ رہیے گا. محترم ناظرین خوش آمدید اور میں وقت کو ضائع کیے بغیر لوٹوں گی خورم کی طرف تاکہ اپنی گفتگو کو جاری رکھ سکیں. جی خورم
بہت شکریہ. جو چیزیں آپ نے بتائی میں ذہن نشین کرنے کی کوشش کر رہا تھا لیکن زیادہ تھیں اور بڑی اہم چیزیں ہیں, جیسے مثلا جلد کا مسئلہ ہے, گردے کی پتری ہے. بہرحال انشاءاللہ جو ہے میں تو جاؤں گا اور فیس بک پہ جو ہمارا پروگرام اپلوڈ ہو جائے گا یا یوٹیوب پہ ڈیلی موشن پہ اپلوڈ ہو جائے گا تو وہاں جا کے جو ہے رباب کی جو پوائنٹس انہوں نے بتائے وہ دوبارہ دیکھ لوں گا. ابھی ہم چلیں گے قصور عباس علوی صاحب کے پاس. قصور بھائی آخری حصہ ہے, دو تین منٹ سے زیادہ وقت نہیں ہے تو میں سوال نہ ہی پوچھوں تو بہتر ہے.
دیکھ, حقوق انسانی کی جب بات کی جاتی ہے تو سب سے پہلی بات یہ ہے, ایک مہم نقطہ یہ ہے کہ ہر ملک اور ہر معاشرہ جو ہے حقوق تو متعین کرتا ہے. آپ اس وقت دیکھیں جتنے بھی ممالک ہیں اس نے حقوق کی بات کی ہوئی ہے اور انٹرنیشنل لیول پہ بھی حقوق مشخص کیے گئے ہیں کافی حد تک, لیکن ایک انسان خود اپنے لیے جو اس کے حقوق ہیں وہ متعین کرتا ہے. ایک ایسی ذات ہے جس نے انسان کو پیدا کیا ہے, وہ حقوق انسان کے متعین کرتی ہے. جب جہاں تک غربی دنیا کا تعلق ہے وہ جب بھی حقوق کی بات کرتے ہیں تو وہ اس کا جو محور اور مرکز ہے وہ انسان کو قرار دیتے ہیں. وہ دیکھتے ہیں کہ انسان کی رفاہ کے لیے کس چیز کی ضرورت ہے. رفاہ میں رفاہ ایک چیز ہے اور فلاح دوسری چیز ہے.
صحیح.
ہم چاہتے ہیں کہ انسان کی فلاح کے لیے حقوق متعین کیے جائیں. رفا فلاح کے اندر آ جاتی ہے لیکن رفا ایک بہت محدود دائرہ ہے. رفا میں آپ دیکھتے ہیں کہ اس کی جو مثال کے طور پہ اس کی جو بدنی ضروریات ہیں اس حد تک جو ہے بات کی جاتی ہے, اس میں روحانیت کا کوئی تصور نہیں ہے.
اچھا.
لیکن جب خداوند عالم ہمارے لیے حقوق کی بات کرتے ہیں, قرآن مجید میں حقوق کی بات کی جاتی ہے تو اس میں بدن تک محدود نہیں ہے بلکہ انسان کی جو روحانی اور روحی لوازمات ہیں, ضروریات ہیں, اس کا بھی خیال رکھا جاتا ہے. لہذا اسلامی حقوق اور غربی جو اس وقت تشریحات ہیں اس میں بنیادی فرق یہ ہے کہ غربی دنیا جو تشریح کرتی ہے وہ صرف انسان کی فردی شخصیت جو ہے اس کا دائرہ کار جو ہے وہ محدود کر دیتی ہے. لیکن ہم چاہتے ہیں کہ ہم وہ تمام قوانین, وہ اصول جو پیغمبر اسلام نے اور تمام جو الہی ادیان ہیں, چاہے اسلام ہو یا اسلام سے پہلے, اگر وہ ان کی جو تشریحات آج ہم تک پہنچتی ہیں تو ان کو لاگو کیا جائے تاکہ انسان کا صرف بدن ہی ان کی ضروریات کو محسوس نہیں کرتا بلکہ ہماری روح اور معاشرہ اس وقت تک مکمل نہیں ہو سکتا جب تک روح اور بدن دونوں کی جو ضروریات ہیں وہ پوری نہ ہوتی ہوں. مثال کے طور پہ آپ بدن اور ظاہری انسان کی جو رفاہ ہے اس کو تو پورا کرتے ہیں لیکن انسان عزت, تکریم, احترام انسانیت, یہ ایک انسان کا اندرونی مسئلہ ہے.
صحیح.
اگر ہم اس کو اہمیت نہیں دیں گے تو اس وقت جو ہے انسان کے حقوق مکمل نہیں ہوتے.
قصور عباس علوی صاحب بہت شکریہ ادا کرتا ہوں, آپ نے ہمارے پروگرام کے لیے ٹائم نکالا اور چلیں گے ہم لوگ رباب کے پاس.
بہت شکریہ خرم. اپنے محترم مہمان کا بھی ہم شکریہ ادا کرتے ہیں, وہ یہاں تشریف لائے. جی عزیز ناظرین, یہاں ساتھ مل کر لیں گے ایک چھوٹا سا وقف اور جلدی سے لوٹیں گے آپ کی خدمت میں. آپ سب ہمارے ساتھ رہیے گا. عزیز ناظر ایک بار پھر خوش آمدید کہتے ہیں خورم. یہاں پر ہمارے پاس میسج آئے شفاقت محمد صاحب کا, انہوں نے لکھا ہے کل جو میں نے نمک کے بارے میں ان کو بتایا تھا وہ پھر سے ریپیٹ کر دیا جائے. تو ان سے ہم یہی کہیں گے کہ آپ facebook.com/SUT Morning Show پر ہمارے پروگرامز کے جو حصے ہیں, مختلف حصے باقاعدہ اپلوڈ ہوتے ہیں تو آپ وہاں پر جا کے آرام سے دیکھ سکتے ہیں.
یوٹیوب پہ دیکھ سکتے ہیں, یوٹیوب سہار اردو ٹی وی کو سرچ کریں گے تو اس میں ہمارا پیج آئے گا. وہاں پلے لسٹ میں جا کے آخری میں جو ہے وہ ڈاکٹر مارننگ شو کے نام سے ایک پلے لسٹ ہوگی, اس میں آپ جائیں گے تو ڈیلی موشن پہ بھی ہمارے اسی طرح یہ ویڈیوز اپلوڈ ہوتی ہیں. ہمارے urdu.sahartv.ir کا جو پیج ہے اس میں جائیں گے, ویڈیو آرکائیوز میں میرے خیال سے اس میں جائیں گے تو وہاں پر بھی آپ کو ہمارا پروگرام ڈاؤن لوڈ کی حالت میں بھی, یعنی ڈاؤن لوڈ بھی آپ کر سکتے ہیں.
جی ہاں. اور میرے خیال سے اب ہم اپنے محترم مہمانوں کے بارے میں بتاتے ہیں جو سنیچر کے دن ہمیں جوائن کریں گے اور ہمارے ہفتے کے چلنے والے موضوع کے بارے میں. اور یہاں اسکرین پر نیچے بھی آپ لکھا ہوا دیکھ سکتے ہیں. جی ہاں خورم, ہمارے ہفتے کا جو ہمارے اگلے ہفتے کا جو موضوع رہے گا, آزادی بیان یا مفید یا نقصان.
नुकसान दे। बिल्कुल, क्या आजादी बयान होना चाहिए या नहीं होना चाहिए।
और इसके अलावा इंशाल्लाह दीपक जान घोष हमें ज्वाइन करेंगे, नैनो टेक्नोलॉजी और आंखों के लेंस उनका जो है मौजूद रहेगा। और इसके अलावा इस्लामाबाद से हमें ज्वाइन करेंगे मोहतरमा लैला बतूल साहिबा, आजादी और आजादी बयान की इकसाम जो है उनका मौजूद रहेगा।
बिल्कुल, तो इंशाल्लाह उम्मीद करेंगे आपको प्रोग्राम हमारा पसंद आएगा। और अपना बहुत बहुत ख्याल रखिएगा। कल तक के लिए मुझे खुर्रम गर्देजी और बाबा मंसूरी को इजाजत दीजिए।
खुदा हाफिज़।